SBS Audio is supported by advertising.
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
तपाई SBS नेपालीको साथमा हुनुहुन्छ। अरु रोचक सामग्रीहरुका लागि sbs.com.au/nepali जानुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
Tapai SBS Nepali ko saath ma hununcha. Mobile, online ra radio ma.
नमस्कार श्रोतावृन्द, एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। कार्यक्रम शुरू गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलीन राष्ट्रका वुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति एसबीएस नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोतावृन्द, हरेक मंगलबार र बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबीएस नेपालीको रेडियो कार्यक्रम तपाईँले बिहिबार र आइतबार एसबीएस रेडियो 2 मा अपरान्ह 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुन्छ। र यो कार्यक्रम चाहिँ तपाईँले सुनिरहनु भएको छ बिहिबार प्रत्यक्ष एसबीएस साउथ एसियनमा, र हामी पुनः प्रसारण आइतबार एसबीएस रेडियो 2 मा पनि आइरहेका छौं। तपाईँको साथमा छु म दिनिता, र फेडरेसन स्क्वायरमा रहेको मेलबर्नको फेडरेसन स्क्वायरमा रहेको एसबीएस स्टुडियोको एसबीएस कार्यालयको स्टुडियो 6 बाट आज म आइरहेकी छु। र तपाईँले हामीलाई यो यसका साथसाथै डिजिटल रेडियोमा एसबीएस साउथ एसियन त भइहाल्यो, तपाईँको डिजिटल टिभीको च्यानल 305 मा अथवा एसबीएस अडियो एप डाउनलोड गरेर पनि निशुल्क सुन्न सक्नुहुन्छ। यसै गरी एसबीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसबीएस साउथ एसियन अस्ट्रेलियामा 24 घण्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो। तर श्रोतावृन्द, यसका साथै गीत संगीत चाहिँ अलिक कम भयो जस्तो तपाईँलाई लागेको छ भने त्यसको लागि पनि हामीले लिएर आएका छौं नेपाली म्युजिक आवर, जसमा तपाईँले नयाँ र सदाबहार नेपाली गीतहरू 1 घण्टासम्म सुन्न सक्नुहुन्छ। र यो भने आउँछ हरेक सोमबार दिउँसो 2 देखि 3 बजेसम्म एसबीएस साउथ एसियनमा, वा आफ्नो फुर्सदको समयमा हाम्रो वेबसाइट वा एसबीएस अडियो एपमा गएर पनि सुन्न सक्नुहुन्छ। र यो भन्दै गर्दा यदि श्रोताहरूले हामीलाई आज बिहिबार सुनिरहनु भएको छ भने बिहिबार वा आइतबार दुवै दिन सुनिरहनु भएका श्रोताहरूले चाहिँ अब आउँदो सोमबारको कार्यक्रममा चाहिँ तिहारको अवसरमा 1 घण्टा तपाईँले तिहारका रमाइला गीतहरू सुन्न सक्नुहुन्छ। त्यसको लागि भर्खरै भने झैं तपाईँले एसबीएस साउथ एसियन सोमबार दिउँसो 2 देखि 3 बजेसम्म नेपाली म्युजिक आवरमा सुन्न सक्नुहुन्छ। र यति सबै जानकारीका साथ अब भने आजको कार्यक्रममा चाहिँ के विषयवस्तु छन् त त्यसको बारेमा तपाईँहरूलाई बताउन गइरहेकी छु। हरेक बिहिबारको कार्यक्रम चाहिँ हामी सुरुवात गर्नेछौ साप्ताहिक विश्व समाचारबाट। त्यस्तै गरी एक अन्तर्राष्ट्रिय प्रसंगलाई जोड्नेछौ, मध्य पूर्वको जुन शान्ति सम्झौता छ त्यसबारे चर्चा गरौंला। अनि आज थुप्रै विषयवस्तु छन् हामीसँग, एउटा त निकै नै रमाइलो कुराकानी छ, नेपालमा रकेट बनाउने काम गर्दै आएका एक युवासँगको रमाइलो कुराकानी हामी सुन्नेछौ। त्यस्तै गरी मोटर स्पोर्ट्सको पनि चर्चा गरौंला, नेपालले ऐतिहासिक जित हासिल गरेको छ मोटर स्पोर्ट्सको एक प्रतियोगितामा, त्यसको बारेमा पनि तपाईँहरूलाई कुराकानी सुनाउनेछौ। र अन्त्यमा हामीसँग समयले साथ दिएमा अब तिहारको रमाइला गीत संगीत त सुन्नु परि नै हाल्यो, त्यो पनि सुनाउनेछौ। तपाईँले हामीलाई कहिले कहाँबाट के गर्दै सुनिरहनु भएको छ मेसेज पठाउनुहोस्, कार्यक्रममा सहभागिता जनाउनुहोस्। नम्बर म भन्न गइरहेकी छु 04397997 नम्बर फेरि पनि एकपटक 04397997 अङ्ग्रेजीमा पनि भनिहालौं 04397997 6 7 यसलाई चाहिँ कतै नोट गर्ने हो कि आफ्नो फोनमा कन्ट्याक्ट्समा एसबीएस नेपाली एसएमएस नम्बर भनेर ट्याक्क सेभ पनि गर्न सक्नुहुन्छ. योसँगै तपाईँले हामीलाई सोसियल मिडियामा फेसबुक एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबीएस नेपाली त्यहाँ पनि फलो गरी मेसेज पठाउन सक्नुहुन्छ र हामी युट्युबमा पनि उपस्थित रहेका छौँ. हाम्रो युट्युब च्यानलको नाम भने हो @SBS South Asian जसमा तपाईँले विभिन्न भाषाका सामग्रीहरू पाउन सक्नुहुन्छ र हाम्रा पडकास्टहरू चाहिँ एसबीएस नेपाली प्लेलिस्टमा पडकास्ट तथा भिडियोहरूको तपाईँले आनन्द लिन सक्नुहुन्छ. यति जानकारीका साथ अब भने आजको कार्यक्रम शुरू गरौं. गत 7 दिनका प्रमुख विश्व समाचारबाट प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी कृष्ण पोखरेल.
नमस्कार, एसपीएस नेपालीमा अब पालो भएको छ यस हप्ताका प्रमुख विश्व समाचार सुन्ने. सुरुमा मुख्य समाचार. बन्दकको शव फिर्ता गर्न ढिलाइ भएको भन्दै इजरायल हमासका बीचमा बहस जारी. अमेरिका चीनसँगको व्यापार युद्धमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक T20 विश्वकप खेल्दै. अब समाचार विस्तारमा. इजरायल र हमास बीचको युद्ध विरामपछि बन्दकहरूको रिहाई चलिरहेका बेला दुवै समूहले शव ढिला प्राप्त भएको गुनासो गरेका छन्. दुई वर्षपछिको कमजोर युद्ध विराममा यसले तनाव थपेको बताइएको छ. इजरायली सेनाले हप्ताको सुरुमै हमासले हस्तान्तरण गरेको 4 मध्येको 1 शव गाजामा राखिएका कुनै पनि बन्दकको नरहेको बताएको थियो. इजरायली फोरेन्सिक इन्स्टिच्युटका डाक्टर चेन कुगेल यसो भन्छन्.
Three diseased captives have been identified at the National Center of Forensic Medicine. Staff Sergeant Tamir Nimrodi, Uriel Baruch, and Eitan Levy made their arrest in peace. They joined 4 deceased captives who were identified here, made their arrest in peace. The remains of the 4th body that arrived yesterday from Gaza Strip is not associated with one of the deceased captives.
यता छुट्टै रूपमा गाजामा रहेका फोरेन्सिक विज्ञहरूले इजरायलले पहिचान बेगर नै रेडक्रसलाई हस्तान्तरण गरेका शवहरूको पहिचान थालेको बताएको छ. ती शवहरू इजरायली जेलमा मारिएका व्यक्तिका हुन् वा इजरायली सेनाले गाजाबाट लगेका शव हुन् भन्ने बारेमा स्पष्ट नभएको बताइएको छ. यता गाजाका लागि मानवीय सहयोग सामग्रीहरू पनि त्यहाँ पुग्न थालेका छन्. दुई दिन स्थगन भएको सहयोग सामग्रीका 400 ट्रक गाजा स्ट्रिपमा पुगेको ती इजिप्सियन रेड क्रिसेन्टले जनाएको छ. अर्को समाचारमा चाहिँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका चीनसँगको व्यापार युद्धमा रहेको बताएका छन्. विश्वको दोस्रो अर्थतन्त्र भएको मुलुक चीनमाथि अतिरिक्त 100% करको घोषणा गरेपछि उनको यस्तो भनाइ बाहिरआएको हो. चीनका राष्ट्रपति सी जिनपिङसँग आगामी महिना दक्षिण कोरियामा हुने भनिएको भेटलाई पनि रद्द गर्ने ट्रम्पले बताइरहेका थिए. यद्यपि ट्रेजरी सेक्रेटरी स्कट बेसेनले भेटघाटको कार्यक्रम रद्द नभएको बताएका छन्. चीनसँगको सम्भावित सम्झौताका बारेमा ट्रम्पलाई गरिएको प्रश्नमा उनले कर लगाउनु राष्ट्रिय सुरक्षा र रक्षाका लागि निकै महत्वपूर्ण उपकरण रहेको बताएका छन्.
100% tariff. If we didn't have tariffs, we would be exposed as being a nothing. We would have no defense. You know, they've used tariffs on us, but we've never had anybody sitting in that chair that felt the need to do it. And they've allowed us to be $37 trillion in debt, et cetera, et cetera.
यसैबीच खनिज आपूर्तिमा प्रभुत्व जमाएको चीनले गत हप्ता दुर्लभ खनिजहरूमा कडा निर्यात प्रतिबन्ध लागू गरेको घोषणा गरेको थियो. इलेक्ट्रिक सवारी निर्माण लगायत रक्षा सम्बन्धी प्रविधिमा महत्वपूर्ण खनिजहरू प्रयोग हुने बताइन्छ. अर्को समाचारमा चाहिँ पाकिस्तान र अफगानिस्तानका तालिबानका बीचमा 48 घण्टे अस्थायी युद्ध विराममा सहमति भएको बताइएको छ. पाकिस्तान र अफगानिस्तानको सीमामा भएको लडाईँमा 100,000+ बढी नागरिक र सेनाको ज्यान गएपछि युद्ध विरामका लागि सहमति जुटेको हो. सन् 2021 तालिबानले काबुलमा सत्ता कब्जा गरेपछिकै खराब लडाईँ भएको बताइन्छ. यसअघि पनि बेला बेलामा लडाईँ हुने गरेको थियो. घाइतेहरूमा धेरै महिला र बालबालिकाहरू परेको अफगानिस्तानको एक अस्पतालका प्रमुखले बताएका छन्.
It was around 4 a.m. when the fighting began. Most of the wounded are children, and 90% of the casualties are civilians, including women and children. We have, thank God, prepared the ambulances, and all the injured, whether women or children, are treated here first and then transferred to Kandahar City.
यता बङ्गलादेशमा चाहिँ गार्मेन्ट फ्याक्ट्रीमा लागेको आगलागीमा परिकम्तीमा पनि 16 ज्यान गुमाएका छन्. ढाकामा रहेको 4 तले फ्याक्ट्रीको 3rd तलाबाट सुरु भएको आगलागी केमिकल भण्डारण गरिएको स्थानमा पुगेको थियो. लेफ्टिनेन्ट कर्नेल महमुद टुजल इस्लाम चौधरीले केमिकल भण्डारण क्षेत्रमा आगो लाग्दा विस्फोट भएको बताए.
At first there was an explosion caused by chemicals which released a very toxic gas. The poisonous gas flashed over to the adjacent building. Many people died here after inhaling it. We assumed that's why they couldn't move away.
अर्को समाचारमा चाहिँ इन्डोनेसियामा माउन्ट लियोटावी लाकिलाकी क्षेत्रमा ज्वालामुखी विस्फोट हुँदा वरपरका स्थानीयहरू प्रभावित बनेका छन्। ज्वालामुखी हेर्ने सरकारी एजेन्सीका अनुसार बुधबार 15 अक्टोबरमा 2 पटक विस्फोट भएको छ, जसका कारण नजिकैको गाउँमा रहेको केही घरमा समेत क्षति पुगेको छ। हिकोङ क्षेत्रका स्थानीय 55 वर्षीय लाजिरेस टुलुले आफ्नो गाउँमा बालुवा उडेर आएको बताए। अब भने खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक T20 विश्वकप खेल्ने भएको छ। ओमानमा जारी विश्वकप एसिया पेसिफिक छनौट मार्फत नेपालले विश्वकपमा आफ्नो स्थान पक्का बनाएको हो। बुधबार भएका खेलमा कतार र युएईले आफ्ना खेल जितेसँगै नेपालले सन् 2026 फेब्रुअरी 7 देखि मार्च 8 भारत र श्रीलङ्कामा हुने 10 T20 विश्वकप खेल्ने पक्का भएको हो। प्रतियोगितामा नेपाल हालसम्म अपराजित रहेको छ र 6 अङ्क पटुलेको छ। कतारले जापान र युएईले सामोआलाई पराजित गरेका थिए। नेपालसँगै ओमान पनि विश्वकप खेल्ने भएको छ। भारत र श्रीलङ्कामा हुने विश्वकपमा 20 राष्ट्र सहभागी हुने भएका छन्। नेपाल र ओमान विश्वकपमा सहभागी हुने 17 र 18 राष्ट्र बनेका छन्। नेपाल लगातार दोस्रो पटक T20 विश्वकपमा सहभागी हुन लागेको हो। सन् 2026 हुने विश्वकप नेपालका लागि तेस्रो विश्वकप हुनेछ। नेपालले पहिलो पटक सन् 2014 बङ्गलादेशले आयोजना गरेको T20 सहभागिता जनाएको थियो। दोस्रो विश्वकप खेल्न राष्ट्रिय पुरुष टिमले 10 वर्ष पर्खनु परेको थियो। हस्त, यसका साथै यस हप्ताका प्रमुख विश्व समाचार यति नै। सुरक्षित रहनुहोस्। नमस्कार।
श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली रेडियो कार्यक्रम र तपाईँको साथमा छु म दिनिता। कार्यक्रममा भर्खरै सुन्नुभयो पहिलो प्रस्तुति। साप्ताहिक विश्व समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी कृष्ण पोखरेल। र यो सँगै एसबीएस नेपालीमा अब पालो भएको छ एक अन्तर्राष्ट्रिय प्रसंगको। इजरायल र हमास बीच बन्धकहरू सट्टापट्टा भएको केही घण्टापछि विश्वका प्रमुख नेताहरूले इजिप्टमा एक ऐतिहासिक मध्यपूर्व सम्झौतामा हस्ताक्षर गरेका छन्। इजरायलले आफ्ना जेलहरूबाट करिब 2000 प्यालेस्टिनीहरू रिहा गरेको थियो भने झण्डै 2 वर्ष बन्दी बनाइएका जीवित बन्धकहरू पनि गाजाबाट मुक्त गरिएका थिए। यही अन्तर्गत पहिलो चरणमा पहिला 4 मृत शरीरहरू फिर्ता गर्ने क्रममा नेपालका विपिन जोशीको शव पनि हमासले फिर्ता गरेको रिपोर्टहरू सार्वजनिक भएका थिए। विस्तृतमा सुनौ यो सामग्री।
Well, today is a day of hope for peace, but we have a long way ahead of us. And my presence here, the presence of all the leaders here, is to express a clear engagement and commitment to the success of this plan.
उनी थिए एन्टोनियो कोस्टा, युरोपेली परिषदका अध्यक्ष। इजरायल र हमासले बन्दीहरूको सट्टापट्टा गरेपछि गाजामा युद्ध विरामलाई स्थायित्व दिनका लागि विश्व नेताहरूले इजिप्टमा भएको एक सम्मेलनमा मध्यपूर्व सम्बन्धी एक सम्झौताको हस्ताक्षर गरेपछि उनको यो भनाई आएको हो। संयुक्त राज्य अमेरिकाद्वारा प्रस्तावित शान्ति योजनाको पहिलो चरणमा भएको उक्त सट्टापट्टामा इजरायली जेलहरूबाट करिब 2000 प्यालेस्टिनीहरू रिहा भएका थिए भने गाजामा रहेका जीवित बन्धकहरूमध्ये जीवित बन्धकहरू दुई वर्षपछि रिहा गरिएका थिए। इजरायल र प्यालेस्टाइन बीच दुई राज्य सम्बन्ध समाधान हुनुपर्ने महत्वपूर्ण रहेको कोस्टा बताउँछन्।
We are engaged in on security, on humanitarian aid, on governance the future to ensure an effective two-state solution for Palestine.
र टू स्टेट सल्युसन अर्थात दुई राज्य सम्बन्धको बारेमा बताउँदै थिए कोस्टा। यसमा इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीले पनि सहमति जनाएका छन्। प्यालेस्टिनियनहरूको माग पूरा गर्न र इजरायलीहरू शान्तिपूर्ण तरिकाले बाँच्नका लागि यो आवश्यक रहेको उनको भनाइ छ। गाजा युद्धविराम सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, टर्कीका राष्ट्रपति रेचेप तायर दोगान र कतारका एमिर शेख तमिम बिन हमाद अल थानीको का साथसाथै इजिप्टका अब्दुल फताह अल सिसीले पनि हस्ताक्षर गरेका हुन्। आउँदा दिनमा गाजा स्ट्रिपको पुननिर्माणमा इजिप्टले अमेरिकाको सहकार्य गर्ने उनले बताएका छन्।
From this perspective, while the people of the region all enjoy and continue to enjoy their right to independent national states, the Palestinian people are no exception. They too have the right to determine their destiny and look forward to a future free from the spectre of war. They also have the right to enjoy freedom and to live in their independent state, a state that lives side by side with Israel in peace, security and mutual recognition.
अमेरिकी राष्ट्रपतिको कदमको प्रशंसा गर्दै संयुक्त अधिराज्य युकेका प्रधानमन्त्री कियर स्टार्मर
It is a real tribute to President Trump that he has got leaders to this position. This has been tried for many, many years, and stepping away from the personalities, this is a huge relief for hostages and their families, huge relief for civilians in Gaza, all of whom have been through unimaginable grief for 2 and a bit years now, and they are first and foremost in my mind.
शान्ति योजनामा युकेले पनि आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाई छ
Using the opportunity here with other leaders to say, how can we now, as a group of leaders, make sure that this is implemented in full, brings about the peace? We owe that to the Israelis and to the Palestinians, and I'm determined that the United Kingdom will play its full part.
यस्तै फ्रान्सका प्रधानमन्त्री इमान्युएल माक्रोन पनि उक्त शान्ति सम्मेलनलाई एक निर्णायक मोडको रूपमा उनले वर्णन गरेका छन्
So today is a decisive step. Now we are in progress to prepare the rest. And so starting from tomorrow, we will continue the humanitarian actions and accelerate them with an Arab cooperation. And we will engage with the United States and Israel to make sure there's an international follow-up of these operations because there's a great danger. It's been blocked many times and that humanitarian aid can be accessed.
र मानवीय सहायतामा कुनै ढिलाइ हुन नहुने बताउँदै थिए फ्रान्सका प्रधानमन्त्री इमान्युएल माक्रो त्यस्तै संयुक्त राष्ट्रसंघका सेक्रेटरी जेनरल एन्टोनियो गुटेरेसले सोशल मीडिया प्लेटफर्म एक्समा एक विज्ञप्ति सार्वजनिक गर्दै भने कि बन्दीहरूको रिहाईले गाजा स्ट्रिपमा प्यालेस्टिनियन लडाकुहरू र इजरायल बीचको द्वन्द्व अन्त्य गर्न प्रयोग गर्नुपर्ने गति प्रदान गरेको छ यो सँगै उनले सबै पक्षहरूलाई आफ्ना प्रतिबद्धताहरूमा अडिक रहन पनि आग्रह गरेका छन् संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित युद्धविरामले मानिसहरूको युद्धविरामले महिनौको विनाशपछि गाजा र इजरायलका मानिसहरूलाई फ्रजाइल होप अफ काम वा शान्तिको नाजुक आशा दिलाएको बताएका छन्
The United Nations and its partners are rapidly scaling up operations across Gaza. UN agencies are reaching communities in areas that were cut off for months, delivering life-saving assistance. These efforts mark an essential first step in stabilizing conditions and restoring basic human dignity, but the needs remain vast and sustained access and funding are critical. The Secretary General calls on all parties to consolidate the ceasefire and transform it into lasting peace.
अब अन्तर्राष्ट्रिय पक्षहरूले विश्वसनीय राजनीतिक प्रक्रिया पुनः सुरु गर्नु नै UN Secretary Generalको इच्छा रहेको हकको भनाइ छ.
He appeals to regional and international actors to seize this moment of respite. To restart a credible political process that can deliver the outcome of 2 independent, sovereign, democratic states, Israel and Palestine, living side by side in peace and security within their secure and recognized borders on the basis of pre-1967 lines, with Jerusalem as the capital of both states, in line with international law, UN resolutions, and other relevant agreements.
यसैबीच युद्धविरामले पुननिर्माणको ढोका खोलेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् अमेरिकाले ठूलो पुननिर्माणको नेतृत्व गर्ने अपेक्षा रहेको छ जुन राष्ट्रपति ट्रम्पले यो वर्षको शुरूआतमा गरेका घोषणाभन्दा अलि फरक छ जसमा उनले युएसले गाजा स्ट्रिपलाई अधिकृत गर्ने र रिभियरा अफ द मिडल इस्ट बनाउने बताएका थिए
In one sense it's so horrible that it could have taken place but in another sense it's so beautiful to see a new And beautiful day is rising, and now the rebuilding begins. The rebuilding is maybe going to be the easiest part. I think we've done a lot of the hardest part, because the rest comes together. We all know how to rebuild, and we know how to build better than anybody in the world.
र यसै हप्ता इजिप्टमा भएको उक्त सम्मेलनमा गाजा युद्धविराम सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथसाथै टर्कीका राष्ट्रपति रेचेप तैयब एर्दोगान र कतारका एमिर शेख तमिम बिन हमाद अल थानीका साथसाथै इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल सिसीहरू हस्ताक्षर गर्ने नेताहरूमध्ये केही थिए र यसका साथसाथै अब गाजामा दीर्घकालीन शान्तिको योजना भने हाल स्पष्ट नै रहेको बताइएको छ र विगतमा हमासले गाजाको प्रशासनबाट पछि हट्न तयार हुने बताए तापनि हाल हात हतियार त्याग्न वा निशस्त्र हुन अस्वीकार गरेको छ, जुन लड़ाई अन्त्य गर्न एक दीर्घकालीन सन्धिका लागि इजरायलका प्रधानमन्त्रीले लामो समयदेखि माग गर्दै आएका थिए। र श्रोताहरू, एसबीएस न्यूजका लागि हेलिना कृष्णमूर्तिद्वारा तयार पारिएको यो सामग्री एसबीएस नेपालीमा सुन्नुभयो दिनिता रिसालबाट। यो जस्तै हाम्रा थप पडकास्टहरू तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali वा आफ्नो फोनमा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसका साथै कार्यक्रममा पालो भएको छ आजको पहिलो ब्रेकको। ब्रेकपछि हामीसँग थुप्रै सामग्रीहरू बाँकी नै छन्। सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम।
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र पुनः स्वागत छ श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम र तपाईँको साथमा छु म दिनिता। हामी प्रत्यक्ष आइरहेका छौं बिहिबार दिउँसो 2-3 बजेसम्म एसबीएस साउथ एसियनमा, र आइतबार तपाईँले हामीलाई पुनः प्रसारण मार्फत सुनिरहनु भएको छ एसबीएस रेडियो 2 अपराह 4-5 बजेसम्म। र यसका साथसाथै हामीलाई अडियो अन डिमाण्डमा वा हाम्रो वेबसाइटमा क्याचअप रेडियोमा एपमा सुनिरहनु भएका सबै श्रोताहरूलाई मेलबर्नबाट न्यानो नमस्कार। म दिनिता प्रत्यक्ष आइरहेकी छु फेडरेशन स्क्वेयरमा रहेको एसबीएस कार्यालयको स्टुडियो 6। यहाँ त बाहिर चाहिँ अलिअलि न्यानै जस्तो लाग्छ, तर कार्यालयभित्र चाहिँ किन हो अलिअलि चिसो जस्तो महसुस भइरहेको छ मलाई। तपाईँ कहाँ हुनुहुन्छ, त्यहाँ के गर्दै सुनिरहनु भएको छ हामीलाई, तपाईँको दिन कस्तो बित्दैछ हामीलाई मेसेज गरेर पठाउनुहोस्। नम्बर म बताउन गइरहेकी छु, नोट गर्नुहोस् है त, 0439799767। फेरि पनि एकपटक 0439799767। र श्रोताहरू, यसका साथ अर्को एउटा महत्वपूर्ण कुरा पनि तपाईँहरूलाई बताइहालौं। तपाईँले पूरा समाचार पाएको सुनिश्चित गर्नका लागि चाहिँ सोसियल मिडिया फिडले जे दिन्छ त्यो मात्र हेरेर चित्त नबुझाउनुहोस्। हाम्रा सबै समाचार र अन्य सामग्रीहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस् र यसलाई आजै आफ्नो ब्राउजरमा बुकमार्क गर्नुहोस्। र श्रोताहरू, हाम्रो आउँदो सामग्री अब बज्न गइरहेको कुराकानीभन्दा अघि चाहिँ श्रोताहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। तपाईँहरूले चाहिँ जुन अन्तरिक्षमा सेटेलाइटहरू, रकेटहरू जान्छन् वा उडाइन्छन्, पठाइन्छन् भनौँ, ती चाहिँ कसरी बन्छन्, तिनको बन्ने प्रक्रिया के हो, यो क्षेत्रमा चाहिँ कसरी काम हुन्छ भनेर सोच्नु भएको छ, वा यसमा तपाईँलाई केही रुचि छ भने आज अब यो कुराकानी चाहिँ तपाईँले अवश्य पनि सुन्नै पर्ने हुन्छ। हामी त्यस्तै रकेट निर्माणमा काम गर्ने एकजना नेपाली युवा मोहन तामाङसँगको कुराकानी अब सुन्न गइरहेका छौं। हालै सिडनीमा इन्टरनेशनल एस्ट्रोनोटिकल फेडरेशन आईएएफ नामक संस्थाले चाहिँ इन्टरनेशनल एस्ट्रोनोटिकल कंग्रेस 2025 नामक वार्षिक कार्यक्रमको आयोजना गरेको थियो, जसमा चाहिँ अन्तरिक्ष विज्ञान सम्बन्धी विश्वभरका विभिन्न देशका मानिसहरू आइपुगेका थिए, र त्यसमा इमर्जिङ स्पेस लिडर्स भन्नेमा चाहिँ नेपाली तथा विभिन्न पृष्ठभूमिका विजेताहरूमध्ये मोहन तामाङ पनि एक थिए। उनी यसका साथसाथै उनी चाहिँ काठमाडौँमा बसोबास गर्छन् र हाल यही कार्यक्रमको लागि अस्ट्रेलिया आइपुगेका छन्, र उनी MAC24 Orbitals नामक एक Orbitals नेपाल नामक एक स्टार्टअपका पनि आफू संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्, जसले चाहिँ यस्तै रकेटहरू र लन्च भेहिकल बनाउने काम गर्दछ। र उनको कामको बारेमा त्यस्तै गरी अन्तरिक्ष विज्ञान वा स्पेस साइन्स भनौँ न, नेपालको लागि किन महत्वपूर्ण छ, त्यसका अवसर र चुनौतीहरू के कस्ता छन्, र त्योभन्दा सबैभन्दा रोमाञ्चक कुरा त रकेट बनाउने काम मा चाहिँ उनी कसरी लाग्न पुगे त, यही विषयमा उनीसँग गरिएको कुराकानी अब हामी सुनाउन गइरहेका छौँ। र उनी चाहिँ मेलबर्न आइपुगेका थिए केही दिन अघि भनौँ न, एसोसिएसन अफ यङ नेपालीज इन्जिनियर्सले गरेको कार्यक्रममा उनी पुगेका थिए, र सोही कार्यक्रममा उनीसँग गरिएको कुराकानी अब सुन्नतर्फ लागौं। र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्, र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन।
एउटा अब भनौँ नेपालमा स्पेस इन्डस्ट्री अब जति के छ कसो छ भन्ने कुरा अब इन्टरनेटको थ्रु नै हो, तर अब नेपाल जस्तो ठाउँबाट आएर यो ग्लोबल इभेन्टमा भनौँ न भाग लिन पाउँदाखेरि एकदमै भनौँ न स्पेस इन्डस्ट्री कस्तो छ त, के भइराखेको छ, कहाँ गइराखेको छ, होइन त्यो सबै कुरा मजाले बुझ्न पाएँ. सो अनि इट वाज रियली लाइक ग्रेट टु मिट अदर फेलो अवार्डिज. अब सेम एजको थियौँ हामी अनि सो लाइक डिफ्रेन्ट कन्ट्रिज उनीहरूले के गरिरहेको थिए, तिनीहरूको लाइक प्रोस्पेक्टिभ के छ, होइन त्यस्तो कुराहरू सबै जान्न बुझ्न पाउँदाखेरि एकदमै लाइक फ्रुटफुल भयो.
अनि अब फर्स्टमा त यो क्षेत्रमा चाहिँ कसरी सुरु भयो तपाईँको, हुन्छ नि इन्ट्रेस्ट बच्चा बेलादेखि नै थियो कि अघि पनि प्रोग्राममा तपाईँले हल्का भन्नुभएको थियो होइन?
इन्ट्रेस्टको कुरा गर्दाखेरि चाहिँ अब रकेटै बनाउँछु भनेर पहिल्यैदेखि त्यो थिएन, तर अब सानैदेखि कस्तो थियो भन्दाखेरि केही न केही अलिकति युनिक चाहिँ गरौँ जुन अघि मैले त्यो पेल ब्लू डट भोएजर वानको इमेज सेयर गरेको थिएँ. अब हाम्रो अस्तित्व लाइक इट्स रियली इन्सिग्निफिकेन्ट अब यो ठुलो पिक पिक्चरमा हेर्दाखेरि, त्यो हुँदै गर्दाखेरि अलिकति छाप छोड्ने टाइपको केही गरम भन्ने थियो. अनि पछि त्यही जापानमा यतिकै अब भनौँ न लकेली रकेट कम्पिटिसनमा सेलेक्ट भएर गएको थिएँ. अनि ब्याक इन 2014 दस कक्षामा फर्दै थिएँ म. अनि त्यहाँनिर गएर आइसकेपछि चाहिँ अब नेपाल जस्तो देशबाट त्यहाँ जाँदाखेरि त लाइक इट वाज रियली म त कहाँ आइपुगेँ अथवा यहाँ के भइराखेको छ, हामीले त्यस्तो केही पनि सुन्न पढाए केही पनि छैनौँ. अनि त्यो देखिसकेपछि अनि म स्पेसमै केही गर्छु, नेपालमा पनि हुन्छ नि अब मैले नै हुन्छ नि केही गरि नहाले पनि त्यो स्टार्टिङ पोइन्ट चाहिँ म हुन्छु भनेर नेपाल फर्किएँ. अनि फर्केपछि लगभग इट्स बिन लाइक अलमोस्ट 10 इयर्स नाउ अनि लाइक स्पेसमै काम गरिरहेको छु अहिले.
अनि नेपालमा चाहिँ यो फिल्डमा स्पेस साइन्स भनौँ होइन, अपर्च्युनिटी च्यालेन्जेसहरू चाहिँ कस्तो छ, अवसर चुनौतीहरू
पोलिसी वाइजदेखि लिएर रेगुलेटरी यताउता केही पनि छैन. सो च्यालेन्जेसै च्यालेन्जेस छ भनौँ. सो हामी तिनवटा स्टार्टअपहरू छौँ यो स्पेसमा काम गरिराखेको. लन्च भेहिकलमा चाहिँ वी आर द अन्ली वान. अनि दुईवटा अदर यो सेटेलाइट म्यानुफ्याक्चरिङ स्टार्टअपहरू छन्. सो तिनैवटा कम्पनीहरू चाहिँ लाइक दे आर स्ट्रगलिङ हुन्छ नि विथ द फन्डिङ एन्ड अल. वी आर लाइक गिभिङ आवर बेस्ट टु सस्टेन अनि प्रुभ आवर वर्थ.
अनि सुरुमा त अब लन्च भेहिकल भनेको चाहिँ के हो, अलिकति ठ्याक्कै बुझाइदिनुहोस् न हामीलाई.
सो लन्च भेहिकल भन्दै गर्दाखेरि एज द नेम सजेस्ट इट्स अ काइन्ड अफ भेहिकल. सो इलन मस्कले भने जस्तै भर्टिकल ट्रक जस्तो हो. सो वी लन्च भेहिकल टेक्स गुड्स फ्रम अर्थ टु स्पेस. सो स्पेसमा केही सामान पठाउनु पऱ्यो भने चाहिँ लन्च भेहिकल युज गरिन्छ अथवा रकेट्स इन जेनरल. सो हामीले चाहिँ यो स्मल सेटेलाइट्सहरूलाई लो अर्थ अर्बिट अर्थको सर्फेसभन्दा 400-700 किलोमिटरसम्म लन्च गर्ने एउटा भनौँ न कस्ट इफेक्टिभ अफोर्डेबल एउटा सर्भिस दिने रकेट बनाउन खोजिरहेको छौँ. अनि युजिङ लाइक कस्ट इफेक्टिभ टेक्नोलोजिज लाइक हाइब्रिड प्रोपल्सन. अनि हामीले यसमा चाहिँ लिक्विड अक्सिजन र प्याराफिन व्याक्स युज गर्छौँ.
अनि अब अस्ट्रेलियामा हुनुहुन्छ अहिले होइन, अब आइएएफको कन्फरेन्समा पनि अब आफ्नै उमेरका र आफ्नै क्षेत्रका धेरै मानिसहरूकोसँग भेट भए पनि भन्नुभयो. अस्ट्रेलियाले चाहिँ अब भनौँ न अस्ट्रेलियामा चाहिँ यो फिल्डमा तपाईँले के देख्नुभयो वा त सबभन्दा इन्ट्रेस्टिङ यस्तो चाहिँ नेपालमा भइदिए हुन्थ्यो भन्ने त्यस्तो केही लाग्यो?
यो त सबै त्यो इकोसिस्टमतिरै जान्छ. एउटा अब भनौँ न डेभलप कन्ट्रीमा इकोसिस्टम छ, पोलिसीदेखि लिएर हुन्छ नि होइन यसलाई चाहिँ प्रायोरिटीमा राख्नुपर्छ. यसको लङ टर्म बेनिफिट्स डाइरेक्टली इन्डाइरेक्टली होइन, लङ टर्म मात्रै होइन सर्ट टर्ममै पनि छ भन्ने हिसाबले जुन गभर्मेन्टले प्रायोरिटाइज गरेर हुन्छ नि यसलाई राम्ररी एकोमोडेट जुन गरिरहेछ, फेसिलिटेट गर्ने कामहरू गरिरहेछ स्टार्टअप फन्डिङदेखि लिएर अनि यो पोलिसी वाइज पनि एकदम फ्रेन्डली जुन गरिरहेछ. त्यस्तो कुराहरू अब नेपालमा भइदियो अलिकति बेटर हुन्थ्यो, तर अब गभर्मेन्ट ब्याक छ भन्ने हिसाबले हामीलाई धेरै थोरै गभर्मेन्टबाट साथ सहयोग आएको भए आयो भने चाहिँ अलिकति बेटर हुन्थ्यो. हामीले पनि लाइक वी कुड लाइक प्रुभ समथिङ भन्ने हिसाबले त्यो कुराको चाहिँ अलि एक्सपेक्टेसन छ, होप. अब जुन पोलिटिकल चेन्ज भयो अब त्यसले बेटर चेन्जेस ल्याउला
नेपालमा चाहिँ स्पेस साइन्स किन महत्त्वपूर्ण छ नेपालको लागि?
अब नेपाल ल्यान्डलक कन्ट्रिज भएको भएर अब एउटा सिम्पल एक्जाम्पल, वी आर लाइक अर्थक्वेक प्रोन कन्ट्री, होइन, अर्थक्वेक एकदमै फ्रिक्वेन्ट जस्तो भइरहेको हुन्छ, होइन, अनि अर्थक्वेक मात्रै नभएर अब रिसेन्टली फ्लड ल्यान्डस्लाइडहरू जुन भइराखेको छ, अब यस्तो यस्तो कुरामा यो अर्ली वार्निङ सिस्टम, डिजास्टर रिस्क म्यानेजमेन्टहरूदेखि लिएर बोर्डर सेक्युरिटी, होइन, हरेक कुरामा हामीले स्पेस टेक्नोलोजी युज गर्न सक्छौँ. सेटेलाइट डेटाहरू एकदमै हुन्छ नि मजाले युज गरेर, रिमोट सेन्सिङहरू युज गरेर धेरै कुराहरू गर्न सकिन्छ भनौँ न.
अस्ट्रेलिया र नेपालको बिचमा चाहिँ यो क्षेत्रमा भनौँ न, अब आउँदो भविष्यमा के कस्तो सहकार्य वा कोलाबोरेसन होला नहोला, तपाईँको के छ विचार वा कस्तो भइदियो हुन्थ्यो भने त्यस्तो के?
सो यो कुरामा वी आर काइन्ड अफ लुकिङ फरवर्ड टु इट. अनि अहिले अब अस्ट्रेलियामा हुँदै गर्दाखेरि अघि नै भने जस्तै हामीले चाहिँ अब आइएम ट्राइङ टु मिट अल एज मच त्यो हुन्छ नि धेरैभन्दा धेरै मान्छेहरू भेट्न खोजिरहेको छु. एउटा भनौँ न अस्ट्रेलिया अब डेभलप कन्ट्री भइराखेको हुँदाखेरि भनौँ न स्पेस इन्डस्ट्रीमा फ्रम द बिगिनिङदेखि नै अब राम्रो गरिराखेको रहेछ. अनि नट जस्ट इन स्पेस, यो चाहिँ कस्तो भन्दाखेरि अस्ट्रेलियन गभर्मेन्टले स्टार्टअपलाई, नेपाली स्टार्टअपलाई लाइक कोलाबोरेसन, रुम फर कोलाबोरेसन, डोर्सहरू ओपन गरिदियो भने चाहिँ इट वुड बी मच मोर फ्रुटफुल, बिकज अहिलेको कन्टेक्स्टमा अल वी ह्याभ इज लाइक इन्डिया एन्ड चाइना, सिङ्गापुर. तर अब त्योभन्दा बाहिर चाहिँ अलिकति हामीलाई एक्सेसै छैन भनौँ न. गेटिङ टु युएस अर अस्ट्रेलिया इज रियली टफ, सो भिजाको कुराहरूदेखि लिएर धेरै कुराहरूमा. सो यहाँ स्टार्टअपको कुराहरूमा लाइक अलिकति रिथिङ्क गरेर कोलाबरेटिभ केही गर्न सकियो भने त्यो चाहिँ मच मोर हेल्पफुल हुन्छ.
र श्रोताबिन्दु नै थिए मोहन तामाङ. अन्तरिक्ष विज्ञानको क्षेत्रमा करिब गत दस वर्षदेखि आफू यसमा लागि परेको बताउँदै थिए. र यही विषयमा अन्तरिक्ष विज्ञानमा अस्ट्रेलिया नेपाल बीच चाहिँ के कस्तो सहकार्यको सम्भावना छ वा अपेक्षा छ भन्ने बारेमा हामीसँगको कुराकानीमा बताउँदै थिए. र यससँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छ. र यो जस्तै हाम्रो यो एक घण्टाको रेडियो कार्यक्रममा चाहिँ केही अन्तर्वार्ताहरू बज्न भ्याउँछन्, केही भ्याउँदैनन्. हाम्रा यी जस्तै अन्य रमाइला कुराकानीहरू थप सामग्रीहरूको लागि चाहिँ तपाईँले हाम्रो वेबसाइटमा जान सक्नुहुन्छ. ठेगाना हो sbs.com.au/nepali वा सबैभन्दा सजिलो तरिका चाहिँ आफ्नो फोनमा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गरेर एसबीएस नेपालीलाई फलो गर्नुभयो भने तपाईँले हाम्रा नयाँ पडकास्टहरू आएपछि नोटिफिकेशन पनि पाउन सक्नुहुन्छ. र योसँगै श्रोतावृन्द, अब भने कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेकको. ब्रेकपछि हामी यस्तै अर्को रमाइलो कुराकानी लिएर आउनेछौँ. नेपालले मोटर स्पोर्ट्सको क्षेत्रमा एक ऐतिहासिक जित हासिल गरेको छ, त्यसको बारेमा चर्चा गरौँला. सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा यो नेपाली कार्यक्रम.
To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
र श्रोतावृन्द, यो दोस्रो ब्रेक पछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता। मेलबर्नमा रहेको फेडरेशन स्क्वायरको ठ्याक्कै अगाडि रहेको एसबीएसको स्टुडियो 6 म आइरहेकी छु। र तपाईँले कार्यक्रम भर्खरै सुन्न सुरु गर्नुभएको हो भने हाम्रो बारेमा र कार्यक्रमको बारेमा अलिकति बताइहालौँ। तपाईँले हामीलाई हरेक बिहिबार र मंगलबार दिउँसो 2-3 एसबीएस साउथ एसियनमा प्रत्यक्ष सुन्न सक्नुहुन्छ र तपाईँले हामीलाई पुनः प्रसारण चाहिँ बिहिबार र आइतबार एसबीएस रेडियो 2 अपरान्न 4-5 पनि सुन्न सक्नुहुन्छ। र दिउँसो 2 पनि अपरान्न 4 पनि म काममै हुन्छु, विकेन्डमा पनि कामै हुन्छ, लाइभ चाहिँ अलि सुन्न भ्याइएन। अरू कुन टाइम आउँछ कार्यक्रम भन्ने जस्तो तपाईँलाई लागेको छ भने चाहिँ तपाईँले हामीलाई एसबीएस अन डिमान्डमा गएर सुन्न सक्नुहुन्छ वा तपाईँको टिभीको च्यानल 305 वा त हाम्रो पडकास्टमा, वेबसाइटमा र एसबीएस अडियो एपमा पनि क्याचअप रेडियो तपाईँले सुन्न सक्नुहुन्छ। एसबीएस साउथ एसियन अस्ट्रेलियामा 24 सातै दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो। र यसको बारेमा बताउँदै गर्दा हाम्रो चाहिँ 1 गीत संगीतको मात्रै कार्यक्रम पनि आउँछ। तपाईँले सुन्नुभएको छैन भने आउँदो सोमबार अवश्य पनि सुन्नुहोला। तपाईँले आज हामीलाई बिहिबार वा आइतबार यो कार्यक्रम सुनिरहनु भएको छ भने चाहिँ सोमबारको कार्यक्रममा अब तिहार आउँदै गरेको हुनाले वा सोमबार छ भने त तिहार आइसकेको पनि हुन्छ होइन। तिहारको रमाइला गीत संगीतहरू चाहिँ तपाईँले नेपाली गीत संगीतहरू 1 लागि सुन्न सक्नुहुन्छ सोमबार दिउँसो 2-3 एसबीएस साउथ एसियनमा। कार्यक्रमको नाम भने नेपाली म्युजिक आवर। र यो सँगै हाम्रो एपको बारेमा पनि तपाईँहरूलाई बताइहालौँ। चाँडै नै अस्ट्रेलियामा चाहिँ तपाईँका सोसियल मिडिया फिडहरूमा समाचारहरू अलि कम देखा पर्न सकिने हुनाले हाम्रो एप डाउनलोड गर्नुभयो भने चाहिँ सजिलै सबै सामग्रीहरू तपाईँले पाउन सक्नुहुन्छ। आफ्नो फोनमा गुगल प्ले वा एप स्टोरमा गई एसबीएस अडियो भनी खोज्नुहोस्। अरेन्ज र ब्ल्याक कलरको सानो एरो भएको लोगो भएको एप आउँछ, एप डाउनलोड गर्नुहोस्। त्यसभित्र एसबीएस अन्तर्गतका 60 बढी भाषाका सामग्रीहरू तपाईँले पाउन सक्नुहुन्छ। सर्च बारमा जानुहोस्, नेपाली भनेर खोज्नुहोस्, एसबीएस नेपाली पडकास्टलाई फलो गर्नुहोस्, नोटिफिकेसन अन गर्नुहोस्। हाम्रा नयाँ पडकास्टहरू आउने बित्तिकै तपाईँको फोनमा नोटिफिकेसन अवश्य पनि आउने नै छ। र यसका साथसाथै आजको कार्यक्रममा हामीलाई सुनिरहनुभएका श्रोताहरूले चाहिँ मेसेज पनि पठाउन सक्नुहुन्छ। कार्यक्रम कस्तो लागिरहेको छ, भर्खरै रकेट सम्बन्धी सुन्नुभएको कुराकानी कस्तो लाग्यो र आउँदा सामग्रीहरू चाहिँ के कस्तो भए हुन्थ्यो जस्तो तपाईँलाई लाग्छ, सल्लाह सुझाव प्रतिक्रियाका साथमा मेसेज पठाउनुहोस्। नम्बर 0439-799-767। र श्रोतावृन्द, यो धुनसँगै अब भने एसबीएस नेपालीमा पालो भएको छ नेपालतर्फ लाग्ने। श्रीलङ्कामा शुक्रबार 26 आइतबार 28 भएको एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनशिप 2025 नेपालले 1 स्वर्ण पदक जित्न सफल भएको छ। श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न उक्त प्रतियोगितामा अटो जिमखाना अन्तर्गत पुरूष एकल विधामा पहिलो हुँदै आशिष भारतीले नेपालका लागि सो ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएका हुन्। र नेपालमा मूलधार को खेलकुदका रूपमा नरहेको र अलि महँगो मानिने मोटर स्पोर्ट्स प्रति लगाव उनले फिलिपिन्समा आफूले इन्जिनियरिङ अध्ययन गर्दादेखि नै भएको एसबीएस नेपालीलाई बताएका छन्। करिब 1 मोटर स्पोर्ट्समा लागेको र अन्तत आफ्नो 5 अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएको भनाई भारतीको छ। एसबीएस नेपालीमा अब पालो भएको छ नेपाल संवाददाता प्रयास दुलालले आशिष भारतीसँग मोटर स्पोर्ट्समा उनको रुचि, संघर्ष र सफलताबारे गरेको यो कुराकानी सुन्ने।
आशिषजी, सबैभन्दा पहिला त यहाँलाई बधाई छ एसियन पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिप 2025 अटो जिम खाना पुरुष एकल विधामा स्वर्ण पदक जित्नु भएकोमा।
थ्याङ्क यू सर, धन्यवाद।
कस्तो रह्यो नेपालको लागि पहिलो पटक स्वर्ण पदक जित्दाको अनुभव, त्यो पनि विदेशी भूमिमा?
अब यो त सपनै साकार भएको जस्तो लाग्यो हजुर। 5 ट्राईमा लगभग सफल भएँ सर, प्र्याक्टिस बिना पनि। अनि फेल लाइक हुन्छ नि, कम्प्लिटली जोनमै थिएँ आफ्नो। त्यस्तो विधि एक्साइटमेन्ट पनि थिएन कि, म सरप्राइज नै थिएँ, लाइक यो प्र्याक्टिस बिना नै यो कसरी गरेँ जस्तो लागिरहेको थियो त्यति बेलासम्म पनि। अनि पछि अरू फेलो रेसर्सहरूले पनि राम्रो गरिस् भनेर भन्दाखेरि चाहिँ नि, प्लस नेपालको लागि गोल्ड पहिलो पटक नै हुँदाखेरि चाहिँ अलिक खुसी नै लागेको थियो हजुर।
अब अहिले त केही समय पनि बितिसक्यो, अहिले चाहिँ कस्तो अनुभव भइरहेको छ?
अब ब्याक टु नर्मल लाइफ गइसकेँ हजुर, होइन 10-6। सो अब रेसको त बारेमा बिर्सिनै सकेँ, अब स्पोन्सर्सहरू टन्ने भए सायद अर्को रेसको लागि पनि सोचिरह हुन्थ्यो होला अहिले प्र्याक्टिस टाइमहरू यताउता होइन र त्यसको लागि अब टाइमै भएन आई हेभ टु अर्न माई लिभिङ अर्न माई ब्रेड एन्ड बटर.
मोटर स्पोर्ट्स नेपालमा खासै धेरै लोकप्रिय खेल होइन, तपाईँ यसमा कसरी लाग्नुभयो?
अब मोटर स्पोर्ट्स नेपालमा हुँदाखेरि भन्दा पनि म बाहिरै हुँदाखेरि अलि इन्ट्रेस्टिङै थियो. म पढेको ठाउँ अब बच्चाहरू नै बच्चादेखि नै गाडी चलाइरहेको केटाहरूसँग सङ्गत भयो मेरो, अनि प्लस एभ्री टक एभ्री डिस्कसन कार्स नै भयो होइन. अन टप अब मेकानिकल इन्जिनियरिङ पनि पढि नै रहेको थिएँ, आफ्नो इन्ट्रेस्ट पनि सानैदेखि कार्स नै थियो. त्यहाँबाट मेरो साथीको ड्याडहरू चाहिँ नि त्यहाँको टप रिसर्चहरू नै हुनुहुन्थ्यो, उहाँहरूबाट प्रेरित भए र नेपाल फर्किसकेपछि पनि यसमै ट्राई गरौँ न त भनेर लगभग चारवटा इभेन्ट इन्टरनेसनल इभेन्ट भाग लिएँ. नेसनल एउटा मात्रै हारेँ अझसम्म, त्यो पनि फर्स्ट राउन्डमै नकआउट भएको थिएँ. त्यो पनि एउटा मेरो बिग मोटिभेसन थियो. एभर सिन्स लाइक इट्स बिन लाइक अब भनौँ न 10 इयर्स मोटर स्पोर्ट्स नेपालमै गरिरहेको छु. हजुर,
प्रतियोगिताको लागि पर्याप्त तयारी गर्न पाउनु भएको थिएन नि होइन, कस्तो तयारी गर्नुभएको थियो?
प्रतियोगिताको तयारी त हजुर एकचोटि पनि प्र्याक्टिस गरिएन, तर अब मेरो प्रोफेसन नै गाडी बनाउने ट्रेनिङ होइन टेक्निकलतिर पऱ्यो, प्लस आई गेट टु ड्राइभ डिफ्रेन्ट कार्स एभ्री डे हुन्छ नि. अब म अहिले गरिरहेको कम्पनीमै 4-5 गाडीहरू छ होइन, अब त्यही अनुसारले डिफ्रेन्ट डिफ्रेन्ट गाडीमा चलाउँदाखेरि एउटा अन्दाज भन्ने कुरा त हुन्छ नै, त्यसैबाट प्र्याक्टिस पुग्यो कि होइन. अब अन टप युट्युब भिडियोजहरू, अब इन्डियन रेसर्स होइन, अब इन्डियन रेसर्स आर लाइक हुन्छ नि अब टप नचै भनौँ, वर्ल्ड क्लासै भनौँ, अब तिनीहरूको भिडियो इन्डोनेसियन्सहरूको भिडियोहरू हेरेर उनीहरूले गरेको टेक्निक्सहरू अलिअलि आफै युट्युबबाट पज गर्दै स्लो मोसनमा हेर्दै त्यहाँबाट पनि सिकेँ. हजुर,
एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपकै कुरा गर्दा अभ्यासमा 16 स्थानमा हुनुहुन्थ्यो, दोस्रो दिन 5 स्थानमा हुनुहुन्थ्यो र अन्तिममा 1 स्थान हात पार्नुभयो. बिस्तारै लय समाउँदै जानुभएको कि कन्डिसन्स नै त्यस्तो थियो?
लय पनि पक्कै पनि समातेकै हो होइन, किनभने अब अल 3 डेज एउटै गाडी थियो होइन, हात पनि बस्दै गइरहेको थियो, ह्यान्ड ब्रेक डिस्कनेक्टेड थियो, सो इट्स प्रिटी टफ होइन, ह्यान्ड ब्रेक टर्न्सहरू गर्नु मिल्दैन थियो. त्यही पनि प्र्याक्टिसमा इट वाज रेनिङ, 16th आएँ, लास्ट अझसम्म चाहिँ कहिले भएको छैन होइन. अनि अब ए यहाँ चाहिँ यो इभेन्ट चाहिँ नि 2 इभेन्टको कम्बिनेसन थियो क्या, एउटा एसियन अटो जिम खाना चाहिँ नि मर्ज भएर आएको थियो एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपसँग. अनि फर्स्ट डे प्र्याक्टिस, सेकेन्ड डे एएजिसी भन्छ हामी, एसियन अटो जिम खाना च्याम्पियनसिप त्यो थियो. त्यसमा 5th हुन पुगेँ लास्ट राउन्डको अब ट्याली रिजल्ट्सहरू ट्याली गरेर निकाल्दाखेरि. अनि त्यो दिनमा फर्स्ट पोजिसनमा आउने अचिन्त्य र मेरो ग्याप चाहिँ नि लगभग 1.3 सेकेन्ड्स हो थियो. अनि अब नेक्स्ट डे एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा चाहिँ नि लकिली बाई गिव ग्रेस अफ गड अनि लभ फ्रम एभ्री वान आई वाज एबल टु क्लिन्च द अब हुन्छ नि गोल्ड मेडल फर नेपाल, फर्स्ट एभर गोल्ड मेडल. अन टप अब मेरो टाइम 53.935 थियो, सेकेन्ड हुनेको अब 53.977 थियो. अब यु क्यान इमेजिन अब एउटा फ्लिक स्टियरिङको एउटा फ्लिकले नै फरक पारिरहेको थियो त्यसमा. आई गट लकी, थ्याङ्क यू लर्ड भन्छु म चाहिँ नि.
अहिले काम पनि गर्दै हुनुहुन्छ, कसरी समय मिलाउनुहुन्छ मोटर स्पोर्ट्सको लागि?
मोटर स्पोर्ट्सको लागि समय भन्दा पनि सर अब अर्गनाइजर्सहरूले केही इभेन्ट गरे भने आई थिङ्क अफ मोटर स्पोर्ट्स होइन. अब छिटो रेजिस्ट्रेसन गर्ने टप 10 त मेरै नाम हुन्छ होला जहिले पनि होइन. अनि अब बिसाइड्स द्याट आई एम ब्याक टु माई हुन्छ नि युजुअल वर्क, ब्याक टु अर्निङ माई ब्रेड एन्ड बटर. किनभने यही नभए भने म मेरो गाडी कसरी बनाउने रिपेयर गर्ने अनि फेरि मोटर स्पोर्ट्समा कसको गाडी लिएर फेरि भाग लिने होइन.
मोटर स्पोर्ट्स आफैमा पनि महँगो खेल हो, यसमा प्रोफेसनली लागिरहन कतिको गाह्रो छ?
प्रोफेसनली लाग्ने त अलि टाढैकै कुरा भयो सर. पहिला ग्रास रुट डेभलपमेन्ट भन्ने नै हाम्रो देशमा भएन. अब आई डोन्ट नो अब इफ इट कन्सर्न्स द कमिसन कि अब नेसनल बडिजहरू होइन. प्रोफेसनली लाग्न चाहिँ एकदमै गाह्रो छ हजुर. वी हेभ नो स्पोन्सर्स, घरको पैसाबाट मात्रै कति रेस गर्नु, कति गाडी बनाउनु, आफूले कमाएको केही पनि पुग्दैन हजुर. नर्मल कफी पेट्रोल अनि नर्मल सर्भिस गाडीको बाइकको सर्भिस त्यो गर्दै सिद्धिन्छ हजुर. आई हेभ बिन स्पेन्डिङ द्याट होइन एभर सिन्स भनौँ न 10 इयर्स भयो म फिर्ता आएको पढाइ सिद्धेर, त्यही नै चलिरहेछ.
नेपालमा यस खेलको सम्भावना चाहिँ कस्तो देख्नुहुन्छ?
नेपालमा पोटेन्सियल चाहिँ नि एकदमै देख्छु हजुर म, किनभने हाम्रो टेरेन गड गिफ्टेड टेरेन्स नै त्यस्तो छ अब होइन, वर्ल्ड ऱ्याली च्याम्पियनसिपमा हामीले देख्ने टेरेन्सहरू र हाम्रो मनाङ मुस्ताङको टेरेन्सहरू देख्नुभयो भने हाम्रो अझै सिनेक अझै ब्युटिफुल अनि अझै डरलाग्दैछ नि त होइन, ऱ्यालीमा हुने चिजहरू त्यही हो। अब ग्रास रुट्स मोटर स्पोर्ट्सको लागि प्लेन ल्यान्ड अटो क्रसिङको लागि प्लेन ल्यान्ड्स होइन यति धेरै छ होइन, अब गभर्मेन्ट बडिजहरू मिलेर केही यसको डेभलपमेन्ट गर्यो भने त पोटेन्सियल वी क्यान गेट डब्लुआरसी होम भन्छु।
अब अन्त्यमा तपाईँको अबको लक्ष्य चाहिँ के छ?
अब फर टाइम बिङ आइ एम भेरी कन्फ्युज अनेस्टली भन्नुपर्दा, अब आइ एम थिङ्किङ अफ क्विटिङ मोटर स्पोर्ट्स किनभने इट्स गेटिङ टु एक्सपेन्सिभ होइन, आफ्टर अल आई हेभ टु लिभ माई लाइफ, आई हेभ टु अर्न फर माई सेल्फ होइन, इट्स नट ओन्ली मोटर स्पोर्ट्स द्याट आई हेभ टु लिभ फर, बट आई विस आई लिभ फर ओन्ली मोटर स्पोर्ट्स।
र श्रोतावृन्द, मोटर स्पोर्ट्स सम्बन्धी प्रतियोगिता शुक्रबार 26 सेप्टेम्बरदेखि आइतबार 28 सेप्टेम्बरसम्म भएको एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिप 2025 श्रीलङ्कामा चाहिँ नेपालको तर्फबाट स्वर्णपदक जितेका आशिष भारतीसँगको यो कुराकानी सुन्नुभयो नेपाल संवाददाता प्रयास दुलालबाट। र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र भर्खरै भारतले भन्दै थिए आफ्ना अनुभवहरू होइन मोटर स्पोर्ट्सलाई लिएर, अब यसमा चाहिँ तपाईँको विचार के छ, वा त यो खेलको विधामा तपाईँलाई चाहिँ कतिको रुचि छ वा छैन, वा अब नेपालमा हुनुहुन्छ वा अस्ट्रेलियामा हुनुहुन्छ र विशेष गरी मेलबर्नमा हुनुहुन्छ भने चाहिँ तपाईँले पनि यस्ता मोटर स्पोर्ट्सका प्रतियोगिताहरू हेर्न जाने गर्नुभएको छ कि होइन, आफ्ना अनुभवहरू हामीलाई बताउन चाहनुहुन्छ भने मेसेज पठाउनुहोस्। हाम्रो एसएमएस गर्ने नम्बर हो 0439799767, नम्बर फेरि पनि एकपटक 0439799767, 0439799767, 0439799767, वा तपाईँले हामीलाई फेसबुक एक्स र इन्स्टाग्राममा एसबीएस नेपालीमा पनि मेसेज गर्न सक्नुहुन्छ। र यो सँगै श्रोतावृन्द, अब भने कार्यक्रममा पालो भएको छ तेस्रो र अन्तिम ब्रेकको, ब्रेकपछि हामीसँग अर्को एउटा सामग्री र तिहारको रमाइलो गीत पनि बाँकी नै छ, सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम।
SBS नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
र श्रोतावृन्द, यो तेस्रो र अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम, तपाईँको साथमा छु म दिनिता। र कार्यक्रममा अब भने पालो भएको छ एसबीएस एक्जामिन्स पडकास्टको अर्को श्रृङ्खला सुन्ने। यदि तपाईँले हामीलाई पडकास्टमा फलो गर्नुभएको छ भने तपाईँलाई अवश्य पनि थाहा छ नै होला, एसबीएस अन्तर्गतको एसबीएस एक्जामिन्स पडकास्टले चाहिँ विभिन्न सामाजिक विषयहरूमा पडकास्ट तयार पार्ने गर्छ। र आज भने हामी होमोफोबियाको विषयमा चर्चा गर्न गइरहेका छौँ। समलिङ्गी मानिसहरूलाई लक्षित गरी हुने हिंसात्मक आक्रमणहरूदेखि खेलकुद मैदानमा हुने गाली गलौजसम्म समाचारको शीर्षकमा होमोफोबिया पछिल्लो समय पर्दै आएको छ। र एसबीएस एक्जामिन्सको यो भागमा भने हामी यही विषयमा चर्चा गर्नेछौँ र यसको परिणामका बारेमा कुराकानी गर्दैछौँ। प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी कृष्ण पोखरेल।
नमस्कार, एसबीएस एक्जामिन्सको नयाँ श्रृङ्खलामा स्वागत छ, म कृष्ण पोखरेल। यस भागमा हामी अस्ट्रेलियामा होमोफोबियाका बारेमा कुरा गर्नेछौँ। होमोफोबिया अर्थात् समलिङ्गी मानिसहरूप्रतिको घृणा, समलिङ्गी पुरुषहरूप्रति हालै भएका केही आक्रमणपछि घृणाको यो रूपले पनि चर्चा गमाएको छ। भिक्टोरियाको प्रहरीले अपराधमा संलग्न भएको भन्दै धेरै समूहहरूमाथि होमोफोबियाको आरोप लगाएको छ। विशेष गरी 13-20 वर्ष उमेर समूहका युवा पुरुषहरूले अनलाइन डेटिङ प्लेटफर्महरूको प्रयोग गरी समलिङ्गी पुरुषहरूलाई भेट्न बोलाउने गर्दै आएको प्रहरीको भनाइ छ। त्यसपछि भने उनीहरूमाथि आक्रमण, लुटपाट, धम्की र समलिङ्गी टिप्पणीहरू गर्ने गरेको बताइन्छ। न्यू साउथ वेल्स, एसिटी र वेस्टर्न अस्ट्रेलियामा यस्तै प्रकृतिका आक्रमणहरू रिपोर्ट गरिएका छन्।
So we know from media reports and prosecutions that we've got an increase in homophobia and attacks or prejudice against sexual minorities are often underreported.
उनी हुन् जस्टिन एलिस, युनिभर्सिटी अफ न्यूकासलका अपराधविद।
People may be learning about these attacks through some of them being posted online and that term posting and boasting. They may be sharing them in private groups. That may again embolden particular people to go out and perpetrate these attacks themselves.
उनका अनुसार समलिङ्गी पुरुषलाई बाल यौन दुराचारीका रूपमा हेर्ने पुरानो दृष्टिकोणको पुनरावृत्ति भएको देखिन्छ.
This labeling of same-sex attracted men and drag queens as child groomers has come to the surface again. We saw in 2023 in particular a big focus on drag queen storytime childhood literacy events by conservative religious groups and by nationalist groups. Those groups are getting way more organised online, way more networked, sending threats online, maybe turning up at events in person and threatening and intimidating people.
Frank Benici, Melbourne ka samalingi purush hun. Gata barshako December ma uni mathi akraman bhayeko thiyo.
I was just walking, holding my partner's hand, ready to go to the supermarket. A group of kids were yelling homophobic stuff to us. So I decided to call back saying, yeah, what are you going to do about it? And then they just looked at each other, hooded up, approached us. And yeah, eventually they took out a machete and just swiped at me. So I'm not going to be alive.
घटनापछि फ्रैंक केही हप्ता पुनर्स्थापनामा बस्नु पर्यो र अहिले पनि त्यो घटनाले उनलाई आघात पुर्याइरहेको छ. तर होमोफोबिया वा समलिङ्गी मानिसहरूप्रतिको अपराध सधैँ चरम र हिंसात्मक मात्र हुन्छ भन्ने चाहिँ हुँदैन.
The Chinese experience is more marked by like silence or unwillingness to acknowledge or talk about it, even when you've come out.
उनी हुन् भिक्टर वू. उनी एक फिल्म निर्माता हुन् र आफूलाई समलिङ्गी र क्वेर मानिसका रूपमा पहिचान गर्छन्. उनी भन्छन् कि चिनिया पृष्ठभूमिका समलिङ्गी पुरुषहरू सांस्कृतिक अपेक्षाहरूका कारण लाज र दबावको सामना गर्छन्.
Sometimes in the cultural community, coming out is seen as like you abandoning your cultural identity for the mainstream. So it's almost like it's a disloyalty. Some parents would be like, it's fine, we accept this, but don't talk about this openly.
यता मोनास युनिभर्सिटीका बिहेभियरल साइन्टिस्ट एरिक टेनिसन पुरुषहरूले खेलकुदका दौरान समलिङ्गी गाली प्रयोग गर्नुको कारण चाहिँ त्यो समूहको भाग बन्नका लागि स्वीकार्य हुनका लागि भएको बताउँछन्.
So when we say homophobic abuse, it's generally in the form of like banter and negative language about gay people. What we found was it didn't matter if a young man or boy had very positive attitudes or had very negative attitudes, they're just as likely to use homophobic language. They're driven by a desire by young men to conform to the behavior of others and be accepted. And if they don't use this language, then they're viewed as weird and not part of the group.
Unka anusar, homophobia vidyalay ra tallo tahama nai samasyako rupma rahdai aayeko cha.
Rates of suicide and self-harm for LGBTQ plus kids are about double of any other kid, and about 1 in 4 of them have attempted suicide in the last year. When you look at those numbers, you think sport could save their life, but right now sport environments is unsafe for them and it needs to be made safe.
यता ब्रिजबेनमा हेल्थ कोचका रूपमा कार्यरत टिम क्यासेटारी फुटबल खेल्दै हुर्किएका हुन्. यो खेल उनलाई असाध्यै मनपर्छ.
It's a big part of our family culture. My parents actually met through football. It's always been my favorite hobby and it's always been a big part of my identity.
टिमले एक समयमा समलिङ्गी पुरुष हुनु र फुटबल खेल्नु एकअर्कासँग नमिलेको अनुभव गरे.
When I was at school, one of my coaches basically said to everyone in the team, I would never have a gay person playing as part of my team. And everyone else laughed at that. They thought it was hilarious. And I remember going home that night and praying that I wouldn't end up being gay because I wanted to be a soccer player.
जब टिम आफ्नो 20 को दशकमा समलिङ्गीका रूपमा बाहिर आए, उनले फुटबललाई पूर्ण रूपमा त्यागे. उनी 7 वर्षसम्म फुटबलबाट टाढा रहे, तर अन्तत समलिङ्गी मैत्री क्लबको साथमा खेलमा पुनः फर्कन उनी सफल भएका छन्.
And it's given me a safe place to play soccer. But it hasn't always been smooth sailing. There's been comments from the opposition, which has been really disappointing.
Dr. Tennyson bhanchan ki yo sanskriti ma parivartan lyaunaka lagi samuhaka agwa haru ra pride match jasta khel haru ko madhyam bata pahal garinu parcha.
If you've played sport, you know, the captain and the vice captain, they're the people everyone follow and listen to, and if you don't, you don't have a very fun time in that sports team. And that's where we need them to really engage in driving change as well.
SBS एक्जामिन्सका लागि निक चम्बोलिसले तयार पारेको रिपोर्ट प्रस्तुत गर्दै कृष्ण पोखरेल.
र श्रोतावृन्द एसबीएस एक्जामिन्सको यो अर्को भाग पनि सुन्नुभयो एसबीएस नेपालीको रेडियो कार्यक्रममा. र यो सँगै कार्यक्रममा प्रस्तुत भएका अन्य विभिन्न सामग्रीहरूबारे चाहिँ तपाईँले आफ्नो धारणा वा आफ्नो सल्लाह सुझावहरू राख्न चाहनुहुन्छ भने हामीलाई मेसेज गर्न सक्नुहुन्छ. हाम्रो नम्बर हो 0439799767 वा हामीलाई सोसियल मिडियामा फेसबुक एक्स वा इन्स्टाग्राममा एसबीएस नेपालीमा पनि लाइक फलो र मेसेज गर्न सक्नुहुन्छ. र यो सँगै श्रोताहरू हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ. कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामीलाई एक घण्टाको लागि सुनेर साथ दिनुभएकोमा धन्यवाद. तपाईँहरूको साथ दिन पाउँदा हाम्रो पनि एक घण्टा निकै नै रमाइलो तरिकाले नै बितेको छ. आज हामीले विश्व समाचार त्यस्तै गरी मध्यपूर्वका केही घटनाहरूको बारेमा र रकेट क्रिकेट मोटर स्पोर्ट्स धेरै विषयमा चर्चा गर्यौं. र शुरूआतमा भने चाहिँ अन्त्यमा अब तिहारको गीत त सुन्नु परि नै हाल्यो. आजको लागि चाहिँ तिहारको यो रमाइलो गीत लिएर आएका छौँ अक्षता अधिकारी र नितेश जङ कुँवरको आवाजमा. यो गीतसँगै म दिनिता पनि कार्यक्रमबाट विदा माग्न गइरहेकी छु. केही प्रतिक्रिया वा सल्लाह सुझाव छन् भने तपाईँले हामीलाई इमेलमा पनि पठाउन सक्नुहुन्छ. ठेगाना हो nepali.program@sbs.com.au. यहाँहरूको दिन शुभ रहोस्. नमस्ते.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.